बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम। आज हम आपकी खिदमत में किताब मुताले पाकिस्तान नवीं और दसवीं जमातों के लिए सिंध टेक्स्ट बुक बोर्ड रिकॉर्ड करने जा रहे हैं। ये किताब 176 सफ़ात पर मुश्तमिल है। ये किताब अलसुफ़ा ऑडियो लाइब्रेरी की जानिब से रिकॉर्ड की जा रही है। आइए किताब का पार्ट नंबर 3 सुनते हैं। सफ़ा नंबर 21, नंबर 2, दो कौमी नज़रिए का इर्तिका। दो कौमी नज़रिए से मुराद ये है कि मुत्तहिदा हिंदुस्तान जनूबी एशिया में दो बड़ी कौमें रहती हैं। ये कौमें हिंदू और मुस्लिम हैं। ये दोनों कौमें सैकड़ों साल तक एक दूसरे के साथ रही हैं, लेकिन अपने मखसूस और मुनफरद मज़हबी और माशरती निज़ामों की वजह से बाहम एक दूसरे में ज़म नहीं हो सकी। इब्तिदा में सर सैद ने हिंदुओं और मुसलमानों की बाहमी इख्तलाफात मिटाने और उनमें इत्तेहाद और इत्तेफाक पैदा करने की कोशिश की। मुस्लिम तालीमी इदारों में हिंदू तलबा को दाखिले दिए गए और हिंदू असातिज़ा का तकर्रुर किया गया, लेकिन सर सैद को इस वक्त सख्त मायूसी हुई जब हिंदुओं ने उर्दू के मुकाबले में हिंदी ज़ुबान के फ़रोग़ के लिए मुहिम चलाई। हिंदू ये चाहते थे कि हिंदी को सरकारी ज़ुबान करार दिया जाए। हिंदी और उर्दू के इस तनाज़े ने सर सैद के जहन को बदल के रख दिया और फिर उन्होंने दो कौमी नज़रिए की बुनियाद पर अपनी सियासी हकूमत अमली इस्तवार की। ये दो कौमी नज़रिए की इब्तिदा थी। सर सैद पहले मुसलमान रहनुमा थे जिन्होंने बड़े सही के मुसलमानों के लिए कौम की इस्तिलाह इस्तेमाल की, क्योंकि उनका मज़हब जुदा था। उनकी अपनी मखसूस और मुनफरद तहजीब व सकाफत थी। सफ़ा नंबर 22, उनका फ़लसफ़ा, सकाफत, इखलाकी इकदार और माशियत बिल्कुल जुदा गाना था। सर सैद अहमद के बाद बड़े सगीर के कई रहनुमाओं मसलन मौलाना अब्दुल हलीम शरर, मौलाना मोहम्मद अली जौहर, चौधरी रहमत अली, अलामा मोहम्मद इकबाल और कायदे आज़म मोहम्मद अली जिन्ना ने दुरुस्त तौर पर ये ऐलान किया कि मुसलमान एक अलहदा कौम है। कायदे आज़म ने फरमाया, ना हिंदुस्तान एक मुल्क है और ना ही इसके बाशिंदे एक कौम। ये एक बड़े सगीर है जिसमें कई अकवाम रहती हैं। इनमें हिंदू और मुसलमान दो अहम अकवाम हैं। कायद आज़म के बेशुमार तकरीर और बयानात में इस अमर पर ज़ोर दिया गया है कि मुसलमानों को एक अकलियत ना समझा जाए बल्कि ये एक कौम है। उनका इसरार था कि बड़े सगीर के सियासी तातल डेड लॉक का मुनसिफाना हल सिर्फ ये है कि मुसलमानों को बहसियत एक अलहदा कौम तस्लीम किया जाए। हिंदुओं के ये अज़ाइम बहुत वाज़े थे कि वो अपनी अक्सरियत की बुनियाद पर मुसलमानों पर बरतरी और फौकियत हासिल कर लें। वो तमाम शोबा हाय ज़िंदगी में मुसलमानों को पसमानदा रखना चाहते थे। दूसरी जानब मुसलमान बहसियत कौम अपने अलहदा वजूद और शनाख्त के बारे में कदर पुख्ता और बेलचक हो चुके थे और अपने लिए एक अलहदा मादर वतन चाहते थे। हिंदू मुस्लिम तनाज़े से अंग्रेज़ सख्त उलझन में थे और इस मसले का सियासी हल चाहते थे। दिसंबर 1885 में एक अंग्रेज़ A.O. ह्यूम ने इंडियन नेशनल कांग्रेस के नाम से एक सियासी जमात कायम की ताकि लोगों को अपने ख्यालात और जज्बात के इजहार के लिए एक प्लेटफॉर्म मिल जाए और वो अंग्रेज़ों से ना उलझें। हिंदुओं की एक कसीर तादाद ने इस पार्टी में शमूलियत अख्तियार कर ली और जल्द ही ये हिंदुओं की जमात बन गई। सर सैद अहमद ने मुसलमानों को अंग्रेज़ कांग्रेस से अलहदा रहने का मशवरा दिया क्योंकि वो हिंदुओं के खुद गर्जाना अजाइम से आगाह हो गए। वो अंग्रेज़ों के मुल्क छोड़ जाने के बाद बड़े सगीर में हिंदू हुकूमत कायम करके मुसलमानों को अपना ज़ेर नगीन बनाना चाहते हैं। नंबर 3, ऑल इंडिया मुस्लिम लीग का क़याम। दिसंबर 1906 में ढाका में सालाना मोहम्मदन एजुकेशनल कॉन्फ्रेंस के इख्तिताम पर बड़े सगीर के मुख्तलिफ हिस्सों से आए हुए मुस्लिम जमाने एक इजलास में शिरकत की जोड़ा के نواب سلیم اللہ خان نے خصوصی طور پر بلایا تھا۔ اس اجلاس میں دوسری باتوں کے علاوہ تقسیم بنگال 1905 کے خلاف چلائی گئی ہندوؤں کی ایک تحریک تفصیل سے جائز لیا گیا، اور یہ طے پایا کہ برصغیر کے مسلمانوں کی رہنمائی کے لیے ایک منظم سیاسی جماعت تشکیل دی جائے جو ان کے حقوق کا تحفظ کرے۔ صفحہ نمبر 23۔ اس اجلاس کی صدارت نوام وقار الملک نے کی، اور مولانا محمد علی جوہر، مولانا ظفر علی خان، حکیم الجمل اجمل خان اور دیگر علماء اور نمایاں رہنماؤں نے اس اجلاس میں شرکت کی۔ 30 دسمبر 1906 کو ایک سیاسی جماعت آل انڈیا مسلم لیگ کے نام سے تشکیل دی گئی۔ علی گڑھ کو اس کا صدر مقام بنایا گیا، اور جلدی زر آغا خان سوم آل انڈیا مسلم لیگ کا صدر، اور سید علی حسن بلگری امی کو سیکرٹری جنرل منتخب کیا گیا۔ مسلم لیگ کے قیام کے اغراض و مقاصد۔ نمبر 1، برطانوی حکومت اور مسلمانوں کے درمیان خیر سگالی کے جذبات اور دوستانہ تعلقات قائم کرنا، اور انگریزوں کے ذہن سے مسلمانوں کے خلاف شکوک و شعبات کا ازالہ کرنا۔ نمبر 2، مشترکہ فلاح و بہبود کے لیے برصغیر کی دوسری اقوام اور سیاسی جماعتوں سے تعلقات استوار کرنا۔ نمبر 3، حکومت اور دیگر سیاسی جماعتوں کا تعاون حاصل کرتے ہوئے مسلمانوں کے حقوق کا تحفظ کرنا۔ آزادی کی جد و جہد میں مسلم لیگ کا کردار۔ 1906 میں مسلم لیگ کی تشکیل کے بعد ہی سے اس نے جنوبی ایشیا کے مسلمانوں کے لیے ایک پلیٹ فارم کی شکل اختیار کر لی، جہاں سے وہ اپنے حقوق اور انگریزوں سے حصول آزادی کے لیے جد و جہد کر سکتے تھے۔ مسلم لیگ کی یہ جد و جہد بے شمار مشکلات سے گزری۔ مسلم لیگ کے کردار کو مختصر ازیل کے مطابق بیان کیا جا سکتا ہے۔ نمبر 1، حقوق کا تحفظ۔ ایک نمائندہ سیاسی جماعت کے طور پر قیام کے فوراً بعد مسلم لیگ کا فوری ہدف یہ تھا کہ برصغیر کے مسلمانوں کے حقوق کے تحفظ کے لیے مناسب اقدام اٹھائیں، اور حکومت کو ان کے مسائل اور مطالبات سے آگاہ کیا جائے۔ ایک جناب مسلم لیگ نے انگریزوں کو برصغیر سے نکالنے کے لیے ہندوؤں کے ساتھ ہاتھ میں ہاتھ ملانے اور تعاون کرنے میں انتہائی متوازن رویہ اختیار کیا، اور دوسری جانب اس نے مسلمانوں اور برطانوی سرکار کے درمیان تعلقات اور بہتر بنانے کے لیے جدوجہد کی۔ نمبر 2، کانگریس کے ساتھ سیاسی سمجھوتا۔ قائد اعظم محمد علی جناح نے اکتوبر 1913 میں مسلم لیگ میں شمولیت اختیار کی۔ ان کی کوششوں سے مسلم لیگ اور کانگریس کے درمیان دسمبر 1916 میں ایک سمجھوتا طے پایا، جو میثاق لکھنؤ کے نام سے معروف ہے۔ اس میثاق کی روح سے کانگریس نے مسلمانوں کی جداگانہ حیثیت کو تسلیم کر لیا، اور ہندوستانی مسلمانوں کے لیے جداگانہ انتخاب کے مطالبے کو بھی تسلیم کیا گیا۔ صفحہ نمبر 24۔ نمبر 3، مسلمانوں کی تعداد۔ مرکزی مجلس قانون سازی سینٹرل لیجسلیٹیو اسمبلی میں مسلم اراکین کی تعداد ایک انتہائی طے پائی۔ نمبر 4، نشستیں۔ مسلم اکثریت کے دونوں صوبوں یعنی بنگال اور پنجاب کی قانون ساز اسمبلیوں میں مسلمانوں کی اکثریت مستحکم ہو گئی۔ نمبر 5، متناسب نمائندگی۔ ان صوبوں میں جہاں مسلمان اقلیت میں تھے، وہاں ان کی نمائندگی ان کے آبادی کے تناسب سے زیادہ کر دی گئی۔ نمبر 4، قائد اعظم کے 14 نکات۔ 1920 کے عشرے میں برصغیر میں کئی اہم سیاسی واقعات رونما ہوئے، ان میں تحریک خلاف، تحریک ہجرت اور تحریک عدم تعاون قابل ذکر ہیں، جن میں مسلمانوں اور ہندوؤں نے ایک دوسرے سے مل کر کام کیا، لیکن یہ اتحاد زیادہ دیر نہ چل سکا۔ ہندوؤں کی مسلمان دشمنی اجاگر ہو گئی۔ مسلمانوں کے خلاف کانگریس کے متصبانہ رویہ کا سب سے بڑا ثبوت نہرو پورٹ 1928 کی اشاعت تھی، جس میں میثاق لکھنؤ کی ان शकों को रद्द कर दिया गया जो मुसलमानों के हकूक़ के तहफ़ के लिए मंजूर की गई थी। नेहरू रिपोर्ट ने जुदागाना इंतखाबात के असूल को रद्द करते हुए इन तमाम तहफ़ात को मुस्तरद कर दिया जो मुसलमान अपने अलहदा कौमी तशख़्स की बका और तरक्की के लिए ज़रूरी समझते थे। कायद अजम ने नेहरू रिपोर्ट को कबूल करने से इनकार कर दिया। बड़े सगीर के सियासी मसाइल पर मुसलमानों के नक्ता नज़र पेश करने के लिए आपने 1929 में रहनुमा असूलों का खाका तैयार किया जो 14 नकात पर मुश्तमिल है। ये रहनुमा असूल कायद अजम के 14 नकात के नाम से मशहूर हुए। ये नकात दर्जे ज़ेल हैं। नंबर एक, आइंदा आइन वफाकी तर्ज का हो जिसमें सूबों को ज़्यादा से ज़्यादा खुद मुख्तारी दी जाए। नंबर दो, तमाम सूबों को एक ही असूल पर दाखिली खुद मुख्तारी दी जाए। नंबर तीन, तमाम मजलिस कानून साजी और दीगर मुंतखब इदारों में अकलियतों को मौसर नुमाइंदगी दी जाए और ये ख्याल रखा जाए कि अक्सरियत अकलियत में ना बदली जाए। नंबर चार, मरकज़ी मजलिस कानून साज में मुसलमानों की नुमाइंदगी एक थाई से कम ना है हो। सफ़ा नंबर 25। नंबर पाँच, जुदा इंतखाब का असूल हर फिरके पर लागू होगा, अलबत्ता अगर कोई फिरका चाहे तो अपनी मर्ज़ी से मखलूत इंतखाब कर कबूल कर सकता है। नंबर छः, अगर कभी सूबों के हदूद में तब्दीली करना मकसूद हो तो इस बात का ख्याल रखा जाए कि इस तब्दीली का मुस्लिम अक्सरियत वाले सूबों यानी पंजाब, बंगाल और मगरबी सरहदी सूबे पर असर ना पड़े। नंबर सात, अगर कोई मौसूदा कानून किसी फिरके से मुतल्लिक हो और इस फिरके के कम अज़ कम 3/4 मेंबर इन असम्बली मौसूदा कानून के ख़िलाफ़ राय दें तो इस मुस्तरद करार दिया जाए। नंबर आठ, तमाम फिरकों को यकसा और मुकम्मल मजहबी आज़ादी हासिल हो। नंबर नौ, सिंध को मुंबई से अलहदा कर दिया जाए। नंबर दस, सूबा बलोचिस्तान और शुमाल मगरबी सरहदी सूबे में दूसरे सूबों की मानद इस्तलाहात नाफिस की जाए। नंबर ग्यारह, आइन में ये बात वाजे कर दी जाए कि मुसलमानों को तमाम मुलाजमतों में इनकी अहलियत के मुताबिक हिस्सा दिया जाए। नंबर बारह, मुसलमानों को हर किस्म का मजहबी और सकाफती तहफ़ दिया जाए। नंबर तेरह, सूबाई और मरकज़ी वजारतों में मुसलमानों को कम अज़ कम एक तहाई नुमाइंदगी दी जाए। नंबर चौदह, वफाक में शामिल सूबों की मंजूरी के बग़ैर मरकज़ी आइन में कोई रद्दबदल ना किया जाए। नेहरू रिपोर्ट की सिफारशात और कायदे आज़म के 14 नकात के मुवाजने से अंदाज़ा होता है कि मुसलमानों और हिंदुओं के दरमियान सियासी खलीज काफ़ी वसी हो गई थी। कांग्रेस और इसके हिंदू रहनुमा बड़े सगीर में ऐसा आइन नाफिज करवाना चाहते थे जिसमें हिंदू अपनी अदवी अक्सरियत की बना पर इसके हाकिम बन जाएं और मुसलमानों को अपना दस्त नगर बना लें। वो मुसलमानों की अलहदा सियासी हैसियत तस्लीम करने के लिए तैयार नहीं थे और ना ही इनके मफादात और हकूक़ के लिए खसूसी तहफ़ुज़ात मुहैया करने पर रजामंद थे। मुसलमानों की ख्वाहिश थी कि इनके अलहदा तशख़्स को तस्लीम किया जाए और बड़े सगीर के दस्तूर में ऐसे तहफ़ुज़ात मुहैया किए जाएं जिनसे मुसलमानों के हकूक़ और मखसूस मफादात को हिफाजत मुमकिन हो। बड़े सगीर के मुसलमानों को यकीन था कि अगर ऐसा ना हुआ तो मुसलमानों की तहजीब व तमद्दुन, मजहब व अकायद और अलहदा तशख़्स की मसखा हो जाएगा। ये सूरत हाल मुसलमानों के लिए काबिल कबूल ना थी। सफ़ा नंबर 26। वो किसी तरह भी इस बात को बर्दाश्त करने के लिए तैयार नहीं थे कि कांग्रेस और हिंदू मुसलमानों को के अलहदा वजूद को ख़त्म करके उन्हें सियासी और माशरती हकूक़ से महरूम कर दें। नंबर पाँच, अलामा इकबाल का खुतबा आलाबाद। मुसलमानाने बड़े सगीर की ये ख्वाहिश थी कि उनका अलग तशख़्स तस्लीम किया जाए। इस सिलसिले की कड़ी अलामा इकबाल का खुतबा आलाबाद 1930 है, क्योंकि मुसलमान ये बर्दाश्त नहीं कर सकते थे कि इनके मजहबी, सियासी और माशरती हकूक़ को सलब कर लिया जाए। लिहाजा मुसलमानों ने अपने लिए अलग मुल्क का मुतालबा कर दिया जिसको अलामा इकबाल ने अपने खुतबे में इस तरह पेश किया। मेरी ख्वाहिश है कि पंजाब, सरहद, सिंध और बलूचिस्तान को मिलाकर एक रियासत बना दी जाए, ख्वा हिंदुस्तान बरतानवी सल्तनत के अंदर रहकर आज़ादी हासिल करें। मुझे शुमाल मगरबी मुस्लिम रियासत का क़याम मुसलमानों या कम अज़ कम शुमाली मगरबी इलाक़ों के मुसलमानों का मुकद्दर नज़र आता है। कायद अज़म की ख्वाहिश थी कि मुसलमान बड़े सगीर में एक कुव्वत बनकर उभरें। अलामा इकबाल ने इस तसव्वुर को आगे बढ़ाते हुए खुतबा आला आबाद में अलग रियासत का तसव्वुर दिया। 1933 में चौधरी रहमत अली ने अलामा इकबाल के इस तसव्वुर को पाकिस्तान का नाम दिया। कायद अज़म ने 1934 में मुस्लिम लीग की बागडोर संभाली और मुसलमानों के सियासी इस्तेहकाम के लिए इस जमात को मजबूत और फ़ाल बनाया। नंबर 6, 1935 का एक्ट और सूबाई खुदमुख्तारी। 1935 में बरतानवी हुकूमत ने बरसगीर में एक नया आइन मुतारफ कराया जिसमें सूबाई खुदमुख्तारी को अवलियत दी गई और इस आइन के तहत 1937 में इंतखाबात कराए गए जिसमें कांग्रेस ने वाज़ह अक्सरियत हासिल की। अक्सरियत हासिल करने के बाद कांग्रेस ने मुसलमानों के तशख़्स के हाथ में का प्रोग्राम बनाया। बरसगीर में 7 सूबों में नुमाया कामयाबी हासिल करने के गौर में मुस्लिम सकाफात मस्खा करना शुरू कर दी। हिंदुओं ने इस सिलसिले में मुसलमानों के मज़हब पर पाबंदी लगाने की कोशिशें की। मस्जिदों के बाहर शोर वगुल करना शुरू कर दिया। मुसलमानों पर मुलाजमतों के दरवाज़े बंद करवाए। स्कूलों में उर्दू की जगह हिंदी राइज करने की कोशिश की गई। गांधी की मूर्ति की पूजा करने पर जोर दिया गया। मुसलमान बच्चों को माथों पर तिलक लगाने को कहा जाने लगा। बंदे मातरम का तराना गाने के लिए मजबूर किया गया जिसमें मुसलमानों के खिलाफ उभारा गया था। इस रवैये को देखते हुए मुसलमानों में अलग मुल्क के मुतालबे की शिद्दत और बढ़ गई। सफ़ा नंबर 27, 1938 में मोहम्मद अली जिन्ना पटना इजलास में कायद अज़म के खिताब से नवाजे गए। 1939 में जब कांग्रेसी वजारतों का खात्मा हुआ तो कायद अज़म ने मुसलमानों को 22 दिसंबर 1939 को योम निजात मनाने का मशवरा दिया। नंबर 7, तहरीक पाकिस्तान। 1906 में मुस्लिम लीग के क़याम के बाद ही तहरीक पाकिस्तान जारी हो गई। ये तहरीक कई नाजुक मराहिल से गुजरी लेकिन इसको 1940 की करारदादे पाकिस्तान के बाद नया जोश व जज्बा और वलवला हासिल हुआ। नंबर 1, करारदादे लाहौर 1940। मार्च 1940 में मुस्लिम लीग का सालाना इजलास मिंटू पार्क लाहौर में मुनक्किद हुआ। इस इजलास में सदारत कायद अज़म ने की। कायद अज़म ने अपनी तकरीर में कहा कि हिंदुओं और मुसलमानों का मज़हब अलग, इनका तर्ज मुआशरत अलग, रस्म व रिवाज अलग, इनका अदब अलग, ना वो आपस में शादी ब्याह कर सकते हैं ना इकट्ठा खाना खा सकते हैं। सच तो ये है कि हिंदू मुसलमान दोनों अलग अलग तहजीबों से ताल्लुक़ रखते हैं जिनमें ख़यालात और तसव्वुरात के लिहाज से बड़ा इख्तलाफ पाया जाता है। इन दोनों कौमों को जिनमें एक की तादाद ज़्यादा है और दूसरे की कम, एक गाड़ी में जो तना यानी एक की इनकी एक मुश्तरिका ममलिकत कायम करना सरे से गलत है। इसका नतीजा ये होगा कि बददिली और बेएतमिनानी फैलेगी, आपस में झगड़े ऐसा तौल पकड़ेंगे कि आखिरकार ये हुकूमत ही मिट जाएगी। कायद अज़म की तकरीर के बाद 23 मार्च को बंगाल के वज़ीर आला मौलवी फजलुल हक ने वो अहम करारदाद पेश की जो करारदाद पाकिस्तान के नाम से याद की जाती है। इस करारदाद में ये मुतालबा किया गया कि हिंदुस्तान के शुमाल मगरबी और शुमाल मशरकी इलाकों में जहां मुसलमानों की अक्सरियत है वहां इस तरह की मुस्लिम ममलिकतें कायम की जाएँ जो खुद मुख्तार और आज़ाद हों। इन इलाकों की अकलियतों के लिए आइन में मुईन और मौसर तहफ़ुज़ात का बंदोबस्त किया जाए। इसी तरह हिंदुस्तान के दूसरे हिस्सों में भी जहां मुसलमान अकलियत में हैं इनसे मशवरे से मुईन और मौसर तरीके पर इनके हकूक के तहफ़ुज़ का मुनासिब इंतज़ाम किया जाए। इस करारदाद से हिंदू سراسیمہ ہو گئے اور انہوں نے انگریزوں سے مطالبہ کیا کہ مسلمانوں کے مطالبے کو نامنظور قرار دیا جائے، لیکن مسلمان قائد اعظم کی قیادت اور رہنمائی میں متحد ہو چکے تھے اور وہ اپنے اعلیٰ مقصد کے لیے ہر قسم کی قربانیاں دینے کو تیار تھے۔ قرارداد لاہور ہی دراصل پاکستان کی اصل بنیاد بنی۔ صفحہ نمبر 28، نمبر 2، آئینی اور دستوری تجاویز، کرپس مشن 1942۔ بر صغیر کے سیاسی تعطل کو دور کرنے کے لیے برطانوی حکومت نے سراسٹی فورٹ کرپس کی سربراہی میں 23 مارچ 1942 کو ایک مشن ہندوستان بھیجا۔ اس مشن نے کانگریس، مسلم لیگ اور ہندوستان کی دیگر اقلیتی جماعتوں سے اپنی تجاویز پر گفت و شنید کی۔ ایک ہفتے کی گفت و شنید کے بعد کرپس نے 29 مارچ 1942 کو اپنی تجاویز کا اعلان کیا، جو یہ تھیں: نمبر 1، دوسری جنگ عظیم کے خاتمے پر ہندوستان کے لیے ایک دستور ساز اسمبلی تشکیل دی جائے گی جو ملک کے لیے دستور تیار کرے گی، لیکن جنگ کے دوران ہندوستان پر برطانیہ کا قبضہ برقرار رہے گا۔ نمبر 2، مجوزہ دستوری فاقی طرز کا ہوگا جس میں تمام صوبے اور ریاستیں شریک ہوں گی۔ نمبر 3، وفاقی دستور میں کسی بھی آئینی صوبے یا وفاقی ریاست کو یہ حق دیا جائے گا کہ وہ 10 سال بعد بطور وفاقی اکائی علیحدگی اختیار کر لے۔ جو اکائیاں علیحدگی اختیار کر لیں گی وہ اپنا وفاق بنا سکیں گی۔ وفاقی اکائی علیحدگی اختیار کر لے اور جو اکائیاں علیحدگی اختیار کر لیں گی وہ اپنا وفاق بنا سکیں گی، لیکن ان تجاویز کو کانگریس اور مسلم لیگ دونوں نے نامنظور کر دیا۔ کانگریس نے اس لیے اس کو تسلیم نہیں کیا کہ اس میں ہندوستان کی تقسیم کی تجویز تھی، اور مسلم لیگ نے اس لیے اس کو قبول نہیں کیا کیونکہ اس میں تخلیق پاکستان کی یقین دہانی نہیں تھی۔ کرپس مشن ناکام ہو گیا اور ہندوستان کی سیاسی صورتحال بد سے بدتر ہو گئی۔ نمبر 3، شملہ کانفرنس 1945 عیسوی۔ دوسری جنگ عظیم کے بعد لارڈ ویل ہندوستان کے وائسر اے بن گئے۔ برے صغیر کو متحد کرنے کے لیے اور مرکز میں کانگریس اور مسلم لیگ کی مخلوط حکومت بنانے کے لیے انہوں نے جون 1945 میں شملہ میں برے صغیر کی تمام سیاسی جماعتوں کا ایک اجلاس طلب کیا۔ قائد اعظم رحمۃ اللہ علیہ مسلم لیگ کی نمائندگی کر رہے تھے، جبکہ کانگریس نے مولانا ابوالکلام آزاد کو اپنا نمائندہ منتخب کیا۔ مولانا آزاد کو اس اجلاس میں بھیجنے کا مقصد یہ تھا کہ دنیا کو یہ پیغام دیا جائے کہ کانگریس مسلمانوں کی بھی نمائندگی کرتی ہے۔ یہ کانفرنس 25 جون 1945 کو شروع ہوئی اور کئی روز تک جاری رہی۔ لارڈ ویول یہ چاہتے تھے کہ 5 وزرا مسلمانوں میں سے، 5 وزرا ہندوؤں میں سے اور 3 وزرا دیگر اقلیتوں میں سے لیے جائیں۔ کانگریس مسلمانوں میں سے 5 نامزد کیوں کے حق میں نہیں تھی۔ اس کا مطالبہ تھا کہ صرف ایک مسلم وزیر نامزد کیا جائے اور اس کی نامزدگی میں بھی وہ خود کرے گی۔ اس پر قائد اعظم نے ملک میں عام انتخابات کا مطالبہ کر دیا کہ یہ فیصلہ ہو سکے کہ مسلمانوں کی نمائندگی کا حق کس کو ہے۔ کانگریس کے منفی رویے کی وجہ سے یہ کانفرنس ناکام ہو گئی، لیکن ماسوائے کانگریس دیگر تمام جماعتوں نے عام انتخابات کے لیے قائد اعظم کے مطالبے کی حمایت کر دی۔ اس موقع پر اکثر مسلم علماء نے مسلم لیگ کی حمایت کی۔ اس حمایت سے مسلم لیگ کو تقویت حاصل ہوئی اور یہ ہندوستان کے مسلمانوں کی انتہائی مقبول جماعت بن گئی۔ صفحہ نمبر 29، نمبر 4، عام انتخابات 1945 سے 1946 عیسوی۔ دسمبر 1945 میں مرکزی قانون ساز اسمبلی کے انتخابات ہوئے۔ مسلم لیگ نے قیام میں پاکستان کے نعرے پر ان انتخابات میں حصہ لیا۔ مسلمانوں کی اکثریت نے مسلم لیگ کی بھرپور حمایت کی۔ مسلم لیگ نے مسلمانوں کی تمام 30 کی 30 نشستیں جیت لیں۔ کانگریس کو 72 سے صرف 57 پر کامیابی حاصل ہوئی۔ سندھ، پنجاب اور بنگال میں مسلم لیگ کو واضح اکثریت حاصل ہو گئی۔ فروری 1946 میں صوبائی انتخابات منعقد ہوئے. مسلم لیگ نے مسلمانوں کا 495 نشستوں میں سے 430 پر کامیابی حاصل کی. مسلم لیگ نے بنگال میں اپنی حکومت بنا لی, لیکن کانگریس کی سازشوں کی وجہ سے وہ اسمبلی توڑ دی گئی. 1946 میں پھر دوبارہ انتخابات ہوئے. مسلم لیگ نے سندھ میں تمام نشستیں جیت لیں اور اپنی حکومت بنا لی. کانگریس نے پنجاب اور شمال مغربی سرحدی صوبے میں مخلوط حکومتیں قائم کیں. نمبر 5, 3 جون کا منصوبہ اور لارڈ ماؤنٹ بینٹن. مارچ 1947 میں لارڈ ماؤنٹ بیٹن برے صغیر کے وائس رائے بن کر آئے, جنہوں نے برے صغیر کو متحد رکھنے کی بہت کوشش کی مگر ناکام رہے. وہ اس نتیجے پر پہنچے کہ تقسیم برے صغیر کے علاوہ برے صغیر کے سیاسی مسئلے کا کوئی اور حل نظر نہیں آتا. نمبر 6, 3 جون کا منصوبہ اور قیام پاکستان. 3 جون 1947 کو برے صغیر کی تقسیم کا اعلان کیا گیا, جس کی روح سے اس بات کا فیصلہ کیا گیا کہ 14 اگست 1947 تک اقتدار ہندوستان کے حوالے کر دیا جائے گا. اس قانون کی منظوری کے بعد قانون آزادی ہند 1947 کہلایا. 3 جون کے منصوبے میں ایک شخص یہ بھی تھا کہ پنجاب اور بنگال کی اسمبلیوں کے ہندو اور مسلمان اراکین الگ الگ اجلاس ہوں گے, اور یہ بھی فیصلہ کیا کہ صوبوں کو تقسیم کر دیا جائے تو اس تجویز پر عمل کیا جائے گا, جبکہ صوبوں کی حد بندی ایک کمیشن کرے گا. سندھ اسمبلی اکثرت رائے سے صوبے کے مستقبل کا فیصلہ کرے گی. صوبہ سرحد اور سلہٹ کے عوام پاکستان یا بھارت میں شمولیت کا فیصلہ استصواب رائے کے ذریعے کریں گے. سندھ اسمبلی نے پاکستان میں شامل ہونے کا فیصلہ کیا, اور سلہٹ اور سرحد کے لوگوں نے بھی پاکستان کے حق میں ووٹ دیا. صفحہ نمبر 30. نمبر 7, قانون آزادی ہند جولائی 1947. 3 جون کے منصوبے کو عملی جامہ پہنانے کے لیے برطانوی پارلیمنٹ نے 16 جولائی 1947 کو قانون آزادی ہند منظور کیا. قائد اعظم محمد علی جناح پاکستان کے پہلے گورنر جنرل بنے. نمبر 8, ریڈ کلف ایوارڈ. پنجاب اور بنگال کی اسمبلیوں کی تقسیم کا فیصلہ ہونے لگا تو برطانوی حکومت نے سر ریڈ کلف کی سربراہی میں ایک حد بندی کمیشن قائم کیا, جس میں پنجاب کی حد بندی کے لیے پاکستان کے نمائندے جسٹس منیر اور جسٹس دین محمد, جبکہ بھارت کے نمائندے مہر چند مہاجن اور جسٹس تیجا سنگھ تھے جو ہائی کورٹ کے جج تھے. بنگال کی حد بندی کے لیے پاکستان کی طرف سے جسٹس ابو صالح محمد, ایس اے رحمان محمد اکرم, جبکہ بھارت کی طرف سے سی سی بسواس اور بی کے مکرجی تھے. تقسیم کے وقت وائس رائے اور ان کے عملے نے کانگریس سے گٹھ جوڑ کر کے حد بندی کا فیصلہ کر لیا, اور ریڈ کلف کو دستخط کرنے والی مشین کے طور پر استعمال کیا گیا. تقسیم میں ریڈ کلف نے مشرقی پنجاب کے مسلم اکثریت کے کئی علاقے بھارت میں شامل کر کے ایک جانب پاکستان کو ستلج بیاس اور راوی کے پانی سے محروم کر دیا, جبکہ دوسری جانب بھارت کے سرحد کو کشمیر کے ساتھ ملا دیا. پاکستان اور بھارت کی غیر منصفانہ تقسیم سے نفرتوں کی دیواریں اور زیادہ مضبوط ہو گئیں, اور دونوں قوموں کے درمیان امن و سکون کے بجائے انتقامی جذبے فروغ پانے لگے. قیام پاکستان کے بعد برصغیر فرقہ وارانہ فسادات کی لپیٹ میں آ گیا. پنجاب, دہلی اور بہار میں وسیع پیمانے پر فسادات ہوئے, جن میں 15 لاکھ افراد قتل ہوئے, 50,000 خواتین اغوا ہوئیں, اور 1 کروڑ سے زائد افراد کو ترک وطن ہونا پڑا. نوزائیدہ مملکت میں اتنی بڑی تعداد میں مہاجرین کو سنبھالا مشکل ہو گیا تھا, لیکن کشمیر کو عوام کی مرضی کے خلاف بھارت میں شامل کر لیا, جبکہ جوناگڑھ اور منا وادر کی دورے ریاستوں کو طاقت کے بلبوتے پر قبضے میں لے لیا گیا. آزادی کے بعد برے صغیر تقریباً 450 کے قریب نیم خود مختار ریاستیں تھیں, جن کو کہا گیا کہ وہ چاہیں تو آزاد رہ سکتی ہیں. या पाकिस्तान और भारत में से किसी एक के साथ शामिल हो सकती हैं। कश्मीर और हैदराबाद की रियासतों ने आज़ाद रहने का फ़ैसला किया। पाकिस्तान बनने के बाद कश्मीर के मसले पर भारत और पाकिस्तान के दरमियान 3 जंगें हो चुकी हैं। भारत इस मसले को खुद अक़वामे मुत्तहिदा में ले गया, जहां आज भी सलामती कौंसिल के एजेंडे में मसला कश्मीर हल तलब है। किताब का पार्ट नंबर 3 यहाँ मुकम्मल होता है। किताब का पार्ट नंबर 4 किताब के अगले हिस्से में सुनिए।